अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाह संचार नेटवर्क मा,
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसाय का लागि सही सूचना जरूरी छ।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। घोषणापत्रमा स्रोत विनय ठूला पूर्वाधार आयोजनाको चाङ, अहिले वार्षिक औसत 2,11 अर्बको मात्रै पुँजीगत खर्च हुने गरेको देखियो। सम्झौता हुन्छ, मल आउँदैन, कृषि कम्पनीसँग करिब 33,000 टन डिएपी मल सालको गोदाम रित्तै। रिठेपानी डाँडाको कटान सुरु, मङ्सिर दोस्रो साता पोखरामा क्यालिब्रेसन उडान गरिँदै। औद्योगिक श्रृङ्खला भत्किएर उद्योगहरू चरम सङ्कटमा, औद्योगिक वस्तुको माग नै नभएपछि अधिकांश उद्योगले 75%सम्मले उत्पादन कटौती गरे। र इजरायलको रोजगारी कृषिमा हजार नेपाली लैजाने। दलहरूले घोषणापत्रमा प्राथमिकता दिएका ठूला पूर्वाधार आयोजना, राज्यले लागत अनुमान गरेको यसरी देखिएको छ। रासायनिक मल कारखानाका लागि लागत अनुमान 85,80,00,000,000 रुपियाँ गरेको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्गको लागत अनुमान 3,96,00,000,000,000 रहेको छ। उत्तर दक्षिण रेलमार्गको लागत 3,73,56,00,000,000,000 रहेको छ। निजगढ विमानस्थल पहिलो फेजका लागि 1,59,72,00,000,000,000, काठमाडौँ तराई मधेस दूरत मार्गको लागि 2,13,00,00,000,000। बुढी गण्डकी जलविद्युत आयोजनाको लागत 2,60,00,00,000,000, गौरवका सिँचाइका आयोजनाको लागत 1,27,00,00,000,000, गौरवका सडकका आयोजनाको लागत 2,29,50,00,00,000, पाँच ठूला औद्योगिक क्षेत्रको लागत 64,79,00,00,000, काठमाडौँ भ्याली मेट्रो लागत 5,47,17,00,00,000, काठमाडौँ बाहिरी चक्रपथ 72 किलोमिटर 2,46,97,00,00,000, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत 48,08,00,00,000, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टको लागत 34,05,00,00,000, निर्वाचन क्षेत्र रणनीति सडक 57,10,00,00,000, सिद्धबाबा सुरुङ मार्गको लागत 7,34,00,00,000, नागढुङ्गा नौबिसे सुरुङ मार्गको लागत 22,00,00,000, पालिकालाई पक्की सडकमा जोड्ने लागत 2,00,00,000, टोखा छहरे सुरुङ मार्गको 26,54,00,00,000 लागत अनुमान गरिएको छ। आसन्न निर्वाचन मार्फत सङ्घ र प्रदेश सरकारले नेतृत्व गर्ने सम्भावना बोकेका प्रमुख दलहरूले घोषणापत्रमा महत्त्वाकाङ्क्षी पूर्वाधार आयोजना अगाडि सारेका छन्। आगामी 5 वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका यस्ता सम्भावित बजेट स्रोत र खर्च गर्न सक्ने भरपर्दो आधार भने पेश गरिएको छैन। पर्याप्त अध्ययन बिनै घोषणापत्रमा ठूला योजना अघि सार्ने प्रतिस्पर्धामा दलहरू देखिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्प कर्णेलले दलहरूका घोषणापत्र लेखनमा संलग्न योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ। उहाँले एमालेको तर्फबाट घोषणापत्र लेखनमा हुनुहुन्थ्यो। एमालेको सन्दर्भमा हामीले राखेको योजना र कार्यक्रमका लागि स्रोत जुटाउन असम्भव भन्ने छैन, मुख्य कुरा खर्च बढाउने भन्नेमा हुनुपर्ने उहाँले बताउनु भएको छ। त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले पिपिपी मोडेलमा स्वदेशी तथा विदेशी लगानी खोज्ने काङ्ग्रेसको योजना रहेको र नेपाल जस्ता मुलुकले दात्रे निकायबाट सहुलियत ऋण लिएर योजना बनाउने बताउनु भएको छ। त्यस्तै पूर्व उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका घोषणापत्र लेखन समितिका संयोजक मेनबहादुर श्रेष्ठले विद्यमान स्रोतले ठूला आयोजना अघि बढाउन सकिँदैन भनेर चुप लागेर बस्ने कुरा नभएको र माओवादीले अहिले क्रमभङ्गता गर्न चाहेको बताउनु भएको छ। यता पूर्व सचिव देवेन्द्र कार्कीले भन्नुभएको छ, निर्माणाधीन आयोजनामै लगानी जुटाउन नसकेको अवस्था र अहिले घोषणा गरेका आयोजना बनाउन पैसा ल्याउन मुस्किल हुने बताउनु भएको छ। अर्थविद नरबहादुर थापाले घोषणा गरेका परियोजना बनाउन खर्बौँ लगानी र नयाँ प्रविधि चाहिने प्रतिक्रिया दिनुभएको छ। घोषणापत्रमा स्रोत विनय ठूला पूर्वाधार आयोजनाको चाङ नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भेगबाट हुने उडान तथा अवतरणलाई अवरोध पुर्याउने कास्कीको रिठेपानी डाँडाको कटान सोमबारदेखि सुरु भएको छ। ठेकेदार कम्पनी उमा एन्ड कन्स्ट्रक्सन र गलवा निर्माण सेवाले संयुक्त रूपमा सोमबारदेखि डाँडा कटान सुरु गरेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनु भएको छ। डाँडा कटान गर्न प्राधिकरणले यी दुई ठेकेदार कम्पनीसँग अघिल्लो साता 32 करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। पहिलेको लेखनाथ नगरमा पर्ने रिठेपानी डाँडा निर्माण दिन विमानस्थलबाट 1.35 किलोमिटर हवाई दूरीमा पर्छ। यस डाँडालाई 40 मिटर कटाउनु पर्ने भूलको भनाई रहेको छ। पहिलो चरणमा 14 मिटर माटो काटिसकेपछि विमानस्थलको प्राविधिक परीक्षण गर्न क्यालिब्रेसन उडानका लागि बाटो खुला हुनेछ। यो डाँडा 14 मिटर काटेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने योजना बनाएको छ। भोलले भन्नुभयो त्यसपछि पुरै 40 मिटर कटानपछि व्यावसायिक परीक्षण उडान हुनेछ। सोमबारदेखि डाँडा कटानको काम सुरु भएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित 1 दर्जन बढी उच्च पदस्थ कर्मचारीहरू पोखरा पुगेका छन्। उनीहरूले सोमबार पोखरा महानगरको मेयरसहित स्थानीय नेताहरूसँग पनि छलफल गरेका छन्। प्राधिकरणलाई चाँडै काम सम्पन्न ठेकेदार कम्पनीहरूले प्रतिदिन कम्तीमा 2 दर्जन एक्सकाभेटर लगाउने भनेका छन्। विमानस्थलमा भौतिक निर्माणको काम लगभग सकिसकेको र हाल यहाँ उपकरण तथा सफ्टवेयर जडानको काम भइरहेको छ। रिठेपानी डाँडा काटेपछि विमानस्थलको चुनौती डम्पिङ साइट हो। रिठेपानी डाँडाको माटो अहिले त्यहाँ व्यवस्थापन भइसकेको छ। पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थलको पुच्छारमा रहेको ल्यान्डफिल्ड साइट चाँडै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भुलले बताउनु भएको छ। रिठेपानी डाँडाको कटान सुरु, मङ्सिर 2 साता पोखरामा क्यालिब्रेसन उडान, कान्तिपुर दैनिकमा समाचार रहेको छ। इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने सम्बन्धमा दुई देशका प्रतिनिधिबीच पहिलो चरणमा छलफल भएको छ। कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनौट, योग्यता तथा अन्य मापदण्डका बारेमा पहिलो चरणमा छलफल भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डाक्टर थानेश्वर भूषालले इजरायलले छनौट लगायतका मापदण्ड प्रस्ताव पठाएपछि थप प्रक्रियाका बारेमा काम गर्ने बताउनु भएको छ। इजरायलले तत्कालीन छनौट तथा योग्यता सम्बन्धी प्रस्ताव पठाउने जनाएका कारण त्यसको प्रतीक्षामा रहेका छौँ। उहाँले भन्नुभएको छ, इजरायलले कस्ता श्रमिक लैजाने हो भन्ने टुङ्गो लगाएपछि मात्रै छनौट सम्बन्धी गाइडलाइन बनाउनेछौँ। श्रम मन्त्रालयले भने नेपालबाट कृषि कामदार लैजाने सम्बन्धमा अध्ययन गर्न 1 महिना अघि नै टोली गठन गरेको थियो। इजरायलले हाल नेपालबाट 1000 भन्दा बढी केयर गिभर माग गरिरहेको छ भने कृषि क्षेत्रमा समेत 1000 नेपाली लैजाने प्रतिबद्धता जनाएको छ। हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत रहेका छन्। यसअघि केयर गिभरमा माग गरिएका मध्ये 1000 भन्दा बढी नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ। कृषि क्षेत्रका लागि जाने नेपाली छनौटदेखि अन्य प्रक्रिया G2G मार्फत नै गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभएको छ। इजरायलको रोजगारी कृषिमा 1000 नेपाली लैजाँदै कारोबार दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
ए कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नि हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो नि।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्स लिमिटेड, प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4794-170, शाखा कार्यालय न्यू रोड चाबहिल गोङ्गबु र कलङ्की।
होइन, आज पनि चट्ट पर कता हो दाजु?
कहाँ हुन्छ गरे, कृषि विकास बैङ्क जान लाइछु।
ए, आज पनि कृषि विकास बैङ्क? आज चाहिँ किन नि?
अन्तखेरि नयाँ नयाँ योजना, नयाँ नयाँ सुविधा ल्याएको ल्याइ गर्छ गरे, अन्त जानु पर्यो नि त कृषि विकास बैङ्क।
फेरि के ल्यायो त्यस्तो नयाँ योजना कृषि विकास बैङ्कले?
के हुन्छ गरे, 16 वर्ष मुनिका बच्चाहरूको उज्जवल भविष्यका निम्ति छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ गरे।
ओहो, हो र, के रहेछ त्यसमा भन्नुहोस् त?
के हुन्छ के अरे, 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खाता खोल्न मिल्ने, आकर्षक ब्याज दर सहित छोरी छोरा जीवन समुन्नत मुद्दा देखि आज ल्याएको छ। अब तपाईँलाई पनि मिल्छ भनेदेखि गएर खोलिहाल्नु छोराछोरीको भविष्यको कुरा।
आहा, यो त गजब रहेछ। म पनि आजै कृषि विकास बैङ्कमा गएर छोराछोरीको खाता खोलिदिइहाल्छु।
हो त के रे, यसरी बेलैमा कृषि विकास बैङ्क कहाँ गएर छोरी छोरा जीवन समुन्नत मुद्दा देखि खाता खोलिदियो, भोलि आफू तलमाथि पऱ्यो भने पनि ढुक्क भयो नि त, छोराछोरीको भविष्य बनेन।
कृषि विकास बैङ्कले 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खोल्न मिल्ने आकर्षक ब्याजदर सहितको छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ। तपाईँ पनि नजिकैको कृषि विकास बैङ्कमा आजै सम्पर्क गर्नुहोस् है।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। धान बालीलाई रासायनिक मल अभाव अब नौलो विषय रहेन। सरकारले अभाव हुन नदिने दावी गरे पनि हरेक सिजनमा अभाव भइहाल्छ। धान बालीमा धान बालीको सहज उपलब्धता बनाउन नसकेको सरकारले गहुँ मकै र आलु बालीलाई अभाव नहुने आश्वासन बाँडेको थियो, तर वास्तविकतामा यी बालीलाई पनि मल अभाव छ। धान बालीमा अभाव महसुस गरेका किसान गहुँ मकै र आलु लगायतका बाली लगाउँदा पनि समयमै मल पाएका छैनन्। अहिले किसानलाई डिएपी चाहिएको छ तर पाएका छैनन्। केही स्थानमा उपलब्ध भए पनि चर्को मूल्य किन्नु परेको बाध्यता रहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेत बताउनुहुन्छ। पहुँच भएका केहीले मल पाएका होलान् तर समग्रमा मल छैन। अनुदानको मल कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेसनले खरिद गर्दै आएका छन्। कृषि कम्पनीसँग करिब 33,000 डिएपी मल मौद्दात रहेको छ, तर साल ट्रेडिङको गोदाम रित्तै छ। सामान्यतः सरकारले वितरण गर्ने डिएपी अनुदान मलको मूल्य प्रति बोरा 2,150 रुपियाँ पर्छ, तर बजारमा 4,000 देखि 4,500 रुपियाँसम्म बिक्री समेत भइरहेको अध्यक्ष बस्नेतको दावी रहेको छ। व्यापारीहरूले केही मल भारतबाट आयात गरेका छन्, केही अनुदानको पनि हो, तर किसानले चर्को मूल्यमा किन्नु परेको छ। ले भन्नुभएको छ, अभावको फाइदा उठाउँदै केही व्यापारीले भारतबाट न्यून गुणस्तरको मल आयात गरेर पनि बेचेको देखिएको छ। मल आयात गर्न पटक पटक एमएयु सम्झौता हुन्छ, ग्लोबल टेन्डर मार्फत पनि सम्झौता हुँदै आएको छ, तर मलको समयमै आपूर्ति हुन नसकेका कारण किसानले वर्षेनी अभाव झेलिरहेका छन्। किसानहरूले अहिले पहिलो चरणमा 30,000 टनका लागि प्रति टन 768 डलरमा खरिद सम्झौता गरिएको छ। कृषि सामग्री भन्छ, ग्लोबल टेन्डर भन्दा G2G को मल प्रति टन 57.78 डलर सस्तो परेको देखिएको छ, तर किसानहरूले महँगोमा मूल्यमा मल किन्न बाध्य भएका छन् भने धेरैले मल अभाव खेपिरहेका छन्। नेपाली सेनाले आफ्नो व्यवस्थापन निर्माण गरिरहेको काठमाडौँ तराई मधेस फास्ट ट्र्याक द्रुतमार्ग निर्माणलाई लिएर प्रश्न उठ्न थालेपछि त्यसलाई सम्बोधन गर्न भन्दै आयोजनालाई हुने छुट्टै समानान्तर अनुगमन समिति गठन गरेको छ। फास्ट ट्र्याक निर्माण भइरहेको ढिलाइ र कमजोरीलाई लिएर प्रश्नहरू उठेपछि प्रधान सेनापति प्रभुराम शर्माले उक्त आयोजनालाई थप प्रभावकारी बनाउन सेनाभित्रै छुट्टै समानान्तर अनुगमन समिति गठन गर्नुभएको हो। सैनिक स्रोतका अनुसार समानान्तर समितिको नेतृत्व सैनिक प्रवक्ता तथा सहायक रति नारायण सिलवालले पाउनुभएको छ। समिति मा सेनाभित्रकै लेखा, प्राविधिक, अपरेसन र कानुन क्षेत्रका सदस्य रहेका छन्। द्रुतमार्ग निर्माणमा भइरहेको ढिलाइ र यसको ठेक्का पट्टाका सम्बन्धमा संसदीय समितिले आयोजना प्रमुख सहायक रथी विकास पोखरेललाई लिएर प्रश्न उठाएपछि सेनाले केही समय अघि मात्रै उहाँलाई प्रमुखबाट हटाएको थियो। उहाँको स्थानमा कमल विक्रम शाहलाई ल्याइएको छ। फास्ट ट्र्याक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको कारण पनि प्रधान सेनापति शर्माले त्यसलाई भइरहेको सम्पूर्ण पक्षबारे जानकारी लिन र आयोजनाका हरेक काम हेर्न छुट्टै समानान्तर अनुगमन समिति निर्माण गरिएको एक उच्च सैनिक अधिकृतको भनाइ रहेको छ। सहायक रति सिलवालले को नेतृत्व रहेको अनुगमन समितिले आयोजनामा भइरहेको काम र अनुगमनको रिपोर्ट दिनेछ। यस अन्तर्गत लेखा, प्राविधिक, अपरेसन र कानुन क्षेत्रका अधिकारीले पनि छुट्टा छुट्टै रिपोर्ट प्रधान सेनापति शर्मालाई दिने जनाएको छ। सेनाले 2074 जेठमा दूरतमार्ग निर्माण व्यवस्थापनको जिम्मा लिएको थियो। सेनाले 2081 सालभित्र 72.5 किलोमिटर सडक निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए पनि काम सुस्त गतिमा अघि बढेको छ। द्रुत मार्गका सम्बन्धमा संसद सरकार र आम जनताको चासो भएका कारण त्यस विषयमा प्रष्ट रूपमा जानकारी प्राप्त गरिरहन प्रधान सेनापति शर्माले समानान्तर समिति गठन गरेको ती सैनिक अधिकारीको भनाइरहेको छ। अर्घखाँची धारापानीका बीबी थापा भारतमा जागिरे हुनुहुन्छ। उहाँ पाँचजनाको परिवार लिएर सोमबारबाट सञ्चालन भएको सन्धिखर्क दिल्ली नेपाल भारत मैत्री सुविधा सम्पन्न बस चढेर दिल्ली जानुभयो। उहाँलाई यसअघि दिल्ली घर आउजाउ गर्न नेपाल भारत सीमा नाकाबाट गाडी फर्कनु फेर्नु पर्थ्यो। अहिले एउटै बसमा दिल्ली जान पाउँदा खुसी मिलेको सुनाउनु भएको छ। दिल्ली पुग्न नाकामा गाडी परिवर्तन गर्नुपर्ने झन्झटबाट मुक्त भइयो। उहाँले भन्नुभयो, अब आनन्दले दिल्ली जाँदैछु। हामीले धेरै राम्रो सुविधा भयो। सन्धिखर्क नगरपालिका 11 डी भर्ना मदन गौतमले 11 युवा रोजगारीका लागि सोमबार नै मैत्री बस चढेर दिल्ली गए। 9 दिल्लीमा जागिरे छु। बसको 1-2 घर आउजाउ हुन्छ। गौतमले भन्नुभएको छ, नाकामा पुलिसले चेक जाँच गर्ने, झोला पुरै खोलेर सामान देखाउनु पर्ने हुन्थ्यो। त्यसो गर्दा मिलाएर राखेको सामान बिग्रने, खाँदिने, सामान टुटपुट हुने, गाडी चेन्ज गर्दा धेरै पटक मेरो झोला र सामान हराएको थियो। पश्चिम नेपाल बस व्यवसाय प्रालले 2 बस सञ्चालन गरिरहेको छ। सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सोमबार बसको शुभारम्भ गर्नुभएको थियो। नेपाल लगायतका विकासोन्मुख राष्ट्रले जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी धनी राष्ट्रले विगतमा गरेको वित्तीय प्रतिबद्धता पूरा गराउन दबाव दिने रणनीति बनाएका छन्। आइतबारदेखि इजिप्टको शर्म एल सेखमा सुरु भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिको पक्ष राष्ट्रहरूले 27 सम्मेलनमा विश्व विकासोन्मुख राष्ट्रले जलवायु अनुकूलनको लागि स्पष्ट वित्तीय संयन्त्र जरुरी पर्ने, अनुकूल सहयोगको दोब्बर बनाउने प्रतिबद्धता पूरा गर्नुपर्ने लगायतका एजेन्डामा दबाव दिने रणनीति बनाएका छन्। गत वर्ष बेलायत स्थित गुलाक्सोमा भएको कोप 26 पनि सन् 2025 जलवायु अनुकूलनको वित्तीय सहयोग 20 अमेरिकी डलरबाट बढाएर 40 पुर्याउने प्रतिबद्धता व्यक्त भएको थियो। यही प्रतिबद्धता कार्यान्वयनका लागि धनी मुलुक मुलुकलाई नेपाल लगायतका विकासोन्मुख मुलुकले दबाव दिने रणनीति अघि बढाएका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे एप्रोचमा रिट्ठेपानी डाँडा कटान गर्ने कम्पनी छनौट भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालय यसै साताबाट सोमबारबाट नै रिट्ठे डाँडा कटानी सुरु गर्ने जनाएको छ। आर्थिक मन्दीका कारण उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन्। औद्योगिक व्यवसायको श्रृङ्खला भत्किएर माग नै कम हुन थालेपछि उद्योगहरू 75% उत्पादन कटौती गरेका छन्। बजारमा औद्योगिक वस्तुको माग घटेको र माग भएको उद्योगसँग चालु पुँजी नभएको र बैङ्कले चर्को ब्याज दर लागत बढाएको भन्दै उद्योगीले क्षमताको 25-35% मात्रै उत्पादन गरिरहेको व्यवसायीहरूले बताएका छन्। यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको औद्योगिक खपत आधाले घटेको बताउनु भएको छ। औद्योगिक करिडोरहरूमा विद्युतको खपत घटेको छ। विद्युतको औद्योगिक खपत झन्डै आधाले नै कम भएको छ। सामान्यतया 12% 150-200 MW र भैरुवा क्षेत्रमा 150 MW विद्युत माग हुन्छ। तर ती क्षेत्रमा अहिले उद्योगहरूले विद्युतको माग आधाले घटाएका छन्। पैसा पनि छैन भन्छन्। अहिले निर्वाचन भएका कारण निर्माण गतिविधि नभएको र माग कम भएको, ब्याङ्किङ प्रणालीमा तरलता अभाव भएका कारणले उत्पादन घटेको हुन सक्ने उहाँले बताउनु भएको छ। यता नेपाल उद्योग वाणिज्य महासङ्घ उद्योग समितिका सभापति भरतराज आचार्यले साना ठुला सबै खाले उद्योग चरम सङ्कटमा परेको दावी गर्नुहुन्छ। अहिले साना ठुला सबै खाले उद्योग चरम सङ्कटमा परेका छन्। उहाँले बताउनु भएको छ, उद्योग नै बन्द भएको जानकारी त आएको छैन, तर बन्द हुने अवस्थामा चाहिँ पुगिसकेका छन्। सबैभन्दा मुख्य कुरा बजारमा माग नै छैन। औद्योगिक व्यवसायको चक्र नै टुटेको छ। बजारमा वस्तुको माग आएको छैन। ब्याज दर उच्च छ। कर्जा पर्याप्त गर्न सकिएको छैन। चालु पुँजी पनि छैन। यस्ता तमाम कारणले उद्योगहरूले आफ्नो उत्पादन 70%सम्मले कटौती गरेका छन्। उद्योगहरूले 30-35% मात्रै क्षमता उपयोग गरिरहेको उहाँले बताउनु भएको छ। यता नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंहले घरेलु तथा साना उद्योगले 75% उत्पादन कटौती गरिसकेको बताउनु भएको छ। प्रतिबद्धता अनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाई गरिएको छ। नेपालमा लगानी गर्छु भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाई गरिएको उद्योग विभागले जनाएको छ। विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्कर सिंह धामीले प्रतिबद्धता अनुसार विदेशी लगानी नभित्राएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाई गरिएको जानकारी दिनुभयो। पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृति गरेको तर प्रतिबद्धता अनुसार लगानी नभित्रिएपछि भिसा कडाई गरिएको उहाँले जानकारी दिनुभएको छ। प्रतिबद्धता जनाए अनुसार काम नभएकोले विभागले व्यावसायिक भिसा शर्तसहित कडाई गरेको हो। इमान्दार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन। जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य गरिरहेका छन् ती विदेशी नागरिकको व्यावसायिक भिसामा कडाई गरिएको उहाँले बताउनु भएको छ। नेपाल र एसियाली विकास बैङ्कबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफुल खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैङ्कका देशीय निर्देशक अर्नोड काउ क्विल्ड बीच त्यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको। सम्झौता अनुसार बैङ्कले करिब 7.79 अर्ब रुपियाँ सहुलियत ऋण र एसियाली कोषबाट करिब 1.30 अर्ब अनुदान बेहोर्नेछ। परियोजनाका लागि बैङ्कको विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रममा 1.17 अर्ब रुपियाँ र नेपाल सरकारले करिब 1.88 अर्ब लगानी गर्नेछ। सम्झौता अनुसार जलवायु सहन सक्ने ओखर र फलफुलको प्रजातिका बोट बिरुवा 10,000 हेक्टरमा लगाइनेछ। उक्त परियोजनाबाट प्रदेश एक बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका 30,000 घर परिवार लाभान्वित हुने बताइएको छ। सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले 2.5 महिनाको अवधिमा विशेष सापटी रकम बाबतको 25 करोड भन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजना जम्मा रहेको रकमको 80% रकम 1,360 जनाले 25,27,30,000 रुपियाँ विशेष सापटी रकम लिएका हुन्। कोषका सहप्रवक्ता रोहित रेग्मीले कोषले विशेष सापटी प्रदान गर्न थालेको 2.5 महिनाको अवधिमा उक्त कारोबार भएको जानकारी दिनुभएको छ। कोषमा लगातार 3 वर्ष योगदान गरेका योगदानकर्ताले गत भदौ 1 गतेदेखि विशेष सापटी दिन थालिएको। कोषका अनुसार योगदानकर्ताले कोषमा जम्मा गरेको बचतको 80% विशेष सापटी लिन सक्छन्। योगदानकर्ताले सापटी निर्देशिका 2079 कोषमा सूचीकृत भएर 36 महिना योगदान गरेका योगदानकर्ताले सापटी र कर्जा सुविधा लिन सक्ने व्यवस्था छ। घर निर्माण ऋण शैक्षिक ऋणभन्दा विशेष सापटी लिन सहज भएकोले आकर्षण पनि यसैमा भएको कोषका सहप्रवक्ता रेग्मीले जानकारी गराउनु भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले उपलब्ध गराउने तथ्याङ्क प्रयोग गर्न अब 500 देखि 2 लाखसम्म शुल्क तिर्नुपर्ने भएको छ। नेप्सेले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि 2077 लागू भएसँगै शुल्क लाग्ने भएको हो। नियामक निकाय र अनुगमन अनुसन्धान निकायबाट माग भएको तथ्याङ्क भने निशुल्क उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ। व्यक्तिगत संस्थागत र व्यावसायिक प्रयोजनका लागि छुट्टै शुल्क लाग्नेछ। स्थापित संस्थाका लागि 2 लाख रुपियाँसम्म शुल्क लाग्नेछ। कार्यविधि फरक फरक वर्गीकरण गरी शुल्क निर्धारण गरिएको छ। जसमा 5 वटा वर्गीकरण गरिएको छ। क वर्गमा बैङ्क तथा वित्तीय संस्था इन्भेस्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीहरूले प्रयोगका निम्ति एकपटक जोडिनका लागि 2 लाख रुपियाँ शुल्क लाग्नेछ भने अन्य तथ्याङ्क लिनका लागि प्रति महिना 5,000 देखि 1 लाख रुपियाँसम्म शुल्क लाग्ने देखिएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 130.78 रुपियाँ, बिक्री दर 131.38 रुपियाँ, युरो 1 को खरिद दर 130.58 रुपियाँ, बिक्री दर 131.18 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 149.74 रुपियाँ, बिक्री दर 150.42 रुपियाँ, साउदी अरब रियल 1 को खरिद दर 34.80 रुपियाँ, बिक्री दर 34.96 रुपियाँ, मलेसियन रिङ्गिट 1 को खरिद दर 27.59 रुपियाँ, बिक्री दर 27.72 रुपियाँ, कुवेती दिनार 1 को खरिद दर 442.46 रुपियाँ, बिक्री दर 424.40 रुपियाँ, र बहराइन दिनार 1 को खरिद दर 346.88 रुपियाँ, बिक्री दर 348.47 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।